नमस्कार, रेडियो कार्यक्रम भूमि प्रशासनमा प्रविधि र सुशासनबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको प्रायोजनमा तयार पारिएको भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम यहाँहरूले रेडियो नेपालबाट प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान 8:15 देखि 8:30 बजेसम्म सुन्नुहुनेछ। यो रेडियो कार्यक्रम तपाईले रेडियो नेपालका मिडियम वेभ तथा एफएम फ्रिक्वेन्सी 98.100 र 103 का अतिरिक्त www.radionepal.gov.np र www.onlineradionepal.gov.np न्यूज पोर्टल तथा रेडियो नेपाल एप मार्फत पनि सुन्नुहुनेछ। भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रममा जग्गा प्रशासनका कामहरू, भूमि व्यवस्थापन तथा अभिलेखीकरण सम्बन्धी जनचेतना जगाउने, जग्गा प्रशासनका नवीनतम प्रविधि र जटिल विषयलाई आम जनता समक्ष सहजता ल्याउने प्रयासका साथै भूमि व्यवस्थापन तथा अभिलेख विभागले गरिरहेका काम, आगामी कार्य योजना र विभागका समग्र गतिविधिहरू आम नागरिक समक्ष पुर्याउने यस कार्यक्रमको उद्देश्य र लक्ष्य रहेको छ। आजको कार्यक्रममा हामी मालपोत कार्यालय लेखनाथ कास्कीका प्रमुख मालपोत अधिकृत नारायण प्रसाद ढकालसँग गरिएको कुराकानी लिएर उपस्थित भएका छौं। अब सुनौ जग्गा प्रशासनका जटिल विषय, सेवाग्राहीका जनगुनासोका साथै मालपोत कार्यालय कामलाई प्रभावकारी ढंगबाट सेवा प्रवाह के कसरी गर्दै हुनुहुन्छ भनेर मालपोत कार्यालय लेखनाथ कास्कीका मालपोत अधिकृत नारायण प्रसाद ढकालसँग गरिएको कुराकानी। कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद म्याडम।
मालपोत कार्यालय लेखनाथ कास्कीबाट प्रदान गरिने सेवा प्रवाहको अवस्था कस्तो छ?
मालपोत कार्यालय लेखनाथ कास्कीमा दुईटा मालपोतहरू छन्, एउटा कास्की मालपोत, अर्को लेखनाथ मालपोत। पुरानो लेखनाथ नगरपालिका, माझी गाउँपालिका केवडाहरू र रूपा गाउँपालिका पुरै अन्तर्गत क्षेत्र समेट छ र त्यहाँबाट आउने सेवाग्राहीहरू सेवा प्रदान गर्ने गरेको छ।
मालपोत कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधि मैत्री, पारदर्शी र जवाफदेही बनाउन के कसरी कार्य गर्नुभएको छ यहाँले?
हाम्रो मालपोत कार्यालयमा दुईटा शाखा छन्, यसलाई चाहिँ हामीले भूगोल अन्तर्गत शाखाहरूको विभाजन गरेको छौँ। एउटा शाखामा आउने सेवाग्राही एउटा ढोकामा प्रवेश गरेपछि त्यही ढोकाबाट सेवा लिएर जाने प्रबन्ध गरेका छौँ, एकतर्फ अवलम्बन गरेको छौँ। कको ढोका प्रवेश गरेपछि त्यहीँदेखि सम्पूर्ण सेवा लिएर त्यही ढोकाबाट जानुहुन्छ, उहाँले अन्तर चार्नु पर्दैन। शाखा ख पनि त्यसै गरी व्यवस्थापन गरेका छौँ। भरपर्दो, व्यवस्थित, विश्वसनीय, गुणस्तरीय बनाउन त हामी कानुन मौजिम, टोकियो कानुन मौजिम मात्रै चाहिँ सेवा गर्छौँ भने हाम्रो चाहिँ भूसेवा सञ्चालक हुनुहुन्छ, उहाँलाई लेखापढी पनि भन्छ। लेखापढी बाट चाहिँ हाम्रो सेवा सुरु हुन्छ फार्म सिस्टमबाट। त्यहाँ लेखापढी गर्ने साथीहरूलाई नै सेवा प्रवाहको सम्बन्धमा हामीले ओरिएन्टेसन गरेका छौँ, सेवाग्रह स्पष्ट बनाएर त्यहाँबाट सेवा इन्ट्री गरेर हाम्रोमा आइपुग्छ। उहाँहरूले के सेवा लिँदै हुनुहुन्छ, त्यो सेवा लिनलाई कति समय लाग्छ, कति दस्तुर तिर्नुपर्छ, कुन ढोकाबाट प्रवेश गरेर कहाँबाट उहाँहरू निक्लेर जानुहुन्छ भन्ने कुराको स्पष्ट जानकारी दिन हामीले ढोकैमा सर्भिस डिजाइन भन्ने त्यसलाई चाहिँ अलिकति सानो बनाएर सर्भिसको चार्ज जस्तो गरेर बाहिर 12 सेवाको छुट्टा छुट्टै फ्लो चार्ट डिजिटाइज गरेर त्यसलाई चाहिँ लाइट बोर्डमा राखेर राखिदिएको छु। त्यसलाई हेर्नुहुन्छ, म कहाँबाट प्रवेश गर्ने रहेछु, कहाँबाट जाने रहेछु, कस्ता कस्ता सिफारिसहरू चाहिन्छ, उहाँहरू पहिल्यै यकिन भएर तिर्नुहुन्छ कि उहाँहरू कुन कोठाबाट कुन कोठामा गएर सेवा लिन्छु भन्ने स्पष्ट हुने त्यस्तो खालको गरेर चाहिँ यसलाई पारदर्शी बनाउने प्रयास गरिएको छ। अर्को कुरा चाहिँ सिसिटिभी मार्फत हाम्रा कर्मचारी सेवाग्राहीको चाहिँ अनुगमन गर्ने काम म आफैले गरेको हुन्छु, यसरी हाम्रो सेवालाई पारदर्शी बनाउने गरेका छौँ। अर्को चाहिँ केही समस्या आयो भने हामीले चाहिँ कर्मचारीहरूलाई पनि चाहिँ केही समस्याहरू छैन तुरन्तै चाहिँ छलफल गर्ने, गुनासाहरू सुन्ने, यसरी चाहिँ हामीले सेवा प्रभावलाई छिटो छरिदो भरपर्दो
यहाँको भनाइ अनुसार जहाँबाट उहाँ पस्नुहुन्छ त्यही नै काम सिद्धाएर निक्लनुहुन्छ, ती फाँटबाट त्यही फाँटमै काम सिद्धेर निक्लिने अवस्था रहेको छ भनिरहँदाखेरि मालपोत कार्यालयबाट उपलब्ध हुने सेवा लिन धेरै समय लाग्ने गरेका गुनासो पनि आउने गरेको छ। जस्तो कि लेखनाथमा सेवा गराएको गुनासो आएको छ कि छैन, अथवा त्यसरी गुनासो आइसकेपछि तपाईँले के कस्तो पहल गर्नुभएको छ?
धन्यवाद प्रश्नको लागि, एकदम जेन्युइन प्रश्न हो यो। हाम्रो जस्तो सेवाग्राहीको भिडभाड हुने अड्डाको प्रायको समस्या हो, यद्यपि समस्यालाई त समाधान गर्ने हो होइन, यस्ता गुनासाहरू हामीसँग पनि छन्। डकुमेन्टले त्यो डकुमेन्टले भनेर झन्झट दिने भन्ने गुनासाहरू छन्। एउटा कुरा त जग्गा प्रशासनको सम्बन्धमा, नेपालको जग्गा प्रशासन चाहिँ विश्वमै सेवा दिने, विश्वमै तेस्रो नम्बरमा पर्छ। आज आयो भने आजै सेवा लिएर जाने अड्डा, यस हिसाबले हामी अगाडि छौँ भन्नु पर्यो। तर जनताहरूले के गर्नुहुन्छ त, आएपछि एकै घन्टामा सेवा खोजिदिनुहुन्छ, हामी एकै घन्टामा सेवा दिने प्रयास गरेका छौँ। लेखनाथ मालपोतलाई चाहिँ नेपालकै नमुना मालपोत बनाउन हामीले त्यो प्रयास गरेका छौँ। त्यसको लागि मैले भने नि अघिदेखि सर्भिसलाई डिजाइन गरेँ, पहिल्यै लेखापढी साथीहरूलाई पनि स्मार्ट बनाउन हामीले उहाँहरूलाई पनि प्रविधि मैत्री बढाउने र सेवाका सम्बन्धमा क्लियर धारणा चाहिँ सेवाग्राहीलाई दिने, अर्को चाहिँ केही त्यस्तो ढिलासुस्ती भयो भने तुरन्तै गुनासो गर्न, गुनासो सुन्ने अधिकारी तोकिएको छ उहाँसँग गुनासो आउँछ, सिधै मसँग पनि सम्पर्क गर्न सक्नुहुन्छ, केही समस्या हुने त तुरन्तै गुनासो लिएर आउनुहुन्छ, मैले तुरन्तै सम्बोधन गर्छु। हाम्रोमा चाहिँ हामीले यो कम्प्युटर डेस्क भन्छ, त्यो डेस्कलाई चाहिँ अलिक विस्तार गरेर अलिक भिड लागेर त्यहाँ ठोकिने, जस्तै भिडाउनु पर्यो होइन, भिडाउँदाखेरि कम्प्युटरमा ठोकिने, मोसमा ठोकिने हुन्छ, त्यसलाई लाम लाग्ने, त्यसलाई पनि मैले विस्तार गरेर चारवटा कम्प्युटर, दुई शाखामा चार कम्प्युटर बनाएको, कम्प्युटर भिडाउने कर्मचारी चार बनाइदिएपछि त्यो घट्यो, घटेपछि हामीले चाहिँ नारै बनाएका छौँ, एक घन्टामा धनी पूर्जा लिएर जाने हामीले चाहिँ राम्रै प्रयास गरेका छौँ, यसलाई चाहिँ नमुना कसरी बनाउन सकिन्छ भनेर लागि गरेका छौँ।
प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय हुनुपर्छ होला, यसमा चाहिँ कस्तो खालको समन्वय गरिरहनु भएको छ?
हामीले उठाएको राजस्व प्रदेश र स्थानीय सरकारमा जान्छ, हाम्रो आर्थिक ऐन प्रदेश सरकारले बनाउँछ र त्यो आर्थिक ऐन अन्तर्गत गबन भएर हामीले राजस्व उठाउँछौँ, र स्थानीय सरकारलाई 60% प्रदेश सरकारलाई 40% बुझाउँछ, यस हिसाबले पनि हामीले स्थानीय सरकार र प्रदेश सरकारसँग चाहिँ कोर्डिनेसन गर्नै पर्छ। यद्यपि सेवा प्रवाहको सवालमा स्थानीय सरकारलाई पनि विज्ञ सेवाको आवश्यकता पर्छ, जग्गा प्रशासनका सम्बन्धमा यो आर्थिक ऐन बनाउने सवालमा प्रदेश सरकारलाई पनि विज्ञ सेवाको आवश्यकता पर्छ, हामीले विज्ञ सेवा दिएर चाहिँ सहयोग गरिरहेका छौँ भने हाम्रो सेवा प्रवाहमा कतिपय भौतिक पूर्वाधार को विकास गर्नुपर्ने, आर्थिक सहयोग गर्नुपर्ने, अनुदान चाहिँ आवश्यक पर्ने, संघीय सरकारले दिएको खर्चले मात्रै हाम्रो व्यवस्थापन नहुने भएकोले यस्तो खालको समन्वय गरेर चाहिँ स्थानीय सरकार र प्रदेश सरकारबाट आर्थिक चाहिँ अनुदान सहयोग लिने पनि गरेका छौँ। एउटा अर्को चाहिँ जे सेवा लिन्छ स्थानीय सरकारसँग त्यो सेवाको सोझो सम्बन्ध हुन्छ, हरेक विषयको चाहिँ रजिस्ट्रेसन होस्, अंश बन्दा होस्, अंश भरपाई होस्, या चाहिँ लाल पूर्जामा घर कायम गर्ने, श्रेष्ठा कायम गर्ने कुरा हुन्, राजीनामा हुन्, दर्ता फारी हुन्, प्रतिलिपि लिने काम होस्, निबन्धकी लखबन्धकी मृत्युपछिको नाम फारी जेसुकैमा पनि स्थानीय सरकारको सिफारिस आवश्यकता पर्छ, स्थानीय सरकारले दिने सेवा स्मार्ट भएन भने हाम्रो सेवा पनि स्मार्ट हुँदैन, त्यस हिसाबले हामीले स्थानीय सरकारसँग चाहिँ कोर्डिनेसन गर्ने, तालिम पनि गर्ने गरेका छौँ, यस हिसाबले हामीले स्थानीय सरकार प्रदेश सरकारसँग समन्वय गरेर हाम्रो सेवालाई चाहिँ चुस्त दुरुस्त बनाउनेको प्रयास गरेका छौँ।
भू उपयोग नियमावली अनुसार स्थानीय तहबाट हुने जग्गाको वर्गीकरणमा पनि कस्तो खालको समन्वय भइरहेको छ? यसमा
ल्याउनसित भू उपयोग नियमावली आयो, यसले चाहिँ जग्गाको वर्गीकरण गरेर मात्र किताकाट गर्ने भन्ने प्रावधान ल्यायो, यसले गर्दा जनताले के बुझ्यो भने सरकारले किताकार रोक्यो भन्ने बुझे, तर त्यो गलत थियो, सरकारले किताकार रोकेकै थिएन, उसले भनेको के थियो भने स्थानीय सरकारहरूले जग्गाको वर्गीकरण गर्ने, त्यो भू उपयोग परिषद हुन्छ त्यसले निर्णय गरेर जग्गाको वर्गीकरण गर्ने, वर्गीकरण भनेको कृषि गैर कृषि अर्थात् औद्योगिक क्षेत्र कुनो यस्तो छुट्याउने, यो गर्नुपर्ने थियो र त्यसको पूर्ण अधिकार चाहिँ स्थानीय सरकारलाई नियमले दिएको अवस्था हो। यद्यपि हामीले सुरुमै यो ऐन आउने बित्तिकै हाम्रो क्षेत्राधिकारभित्रका वडा अध्यक्ष गाउँपालिका अध्यक्षहरूलाई चाहिँ बोलाएर एउटा ओरिएन्टेसनको कार्यक्रम गर्यौँ, यसले एउटा चाहिँ उहाँहरूमा चाहिँ आधारभूत ज्ञान प्रदान गर्यो र यो काम स्थानीय सरकारकै हो, आवश्यक विज्ञ सेवाहरू नाति र मालदूत कार्यालयले विज्ञ सेवा प्रदान गर्यो, उहाँहरूले विज्ञको रूपमा हामीलाई चाहिँ उपयोग गर्नुभयो, हामीले त्यो सहयोग गर्यौँ र अहिले हामी चाहिँ जग्गाको वर्गीकरण गरिसकेको अवस्थामा छौँ। पोखरा महानगरपालिकाले वडा नम्बर 1-12 र 29 वडालाई चाहिँ वर्गीकरण गरेर हामीलाई पत्रकार गरिसकेको अवस्थामा छ भने बाँकीको चाहिँ वडा अध्यक्षहरूको सिफारिसमा हुने गरी वडा अध्यक्षहरूलाई चाहिँ केही सुझाव माग्ने गरी एउटा परिपत्र गरेको छ, त्यो सायद यो चुनावको लगतै हामी त्यो निर्णय गर्छौँ। यस हिसाबले विज्ञ सेवा प्रदान गर्नेदेखि लिएर ओरिएन्टेसन गर्ने, झकझक्याउने, जनताहरूलाई पनि यो राज्यले रोकेको होइन, वर्गीकरण गर्ने पनि यो काम हुने भएकोले सरकारले रोकेको भन्न मिल्दैन, स्थानीय सरकारले चाहिँ निर्णय गर्ने पनि हुन्छ भनेर हामीले नागरिकहरूलाई पनि ओरिएन्टेसन गर्ने गरेकोले लगभग अन्तिम चरणमा पुगिसकेको भनौँ, करिब करिब 80% जति चाहिँ निर्णय गरिसकेको महानगरले भने केही वडाहरू बाँकी छन्, यो पनि तुरन्तै अन्तिम करिब करिब 98-99% हाराहारीमा पुगिसकेको छ, यसमा चाहिँ हाम्रो चाहिँ विज्ञको रूपमा हामीले चाहिँ उहाँहरूलाई चाहिँ सहयोग गर्यौँ। उहाँ चाहिँ वडा नम्बर 26-33 पर्छ महानगरको, रूपा गाउँपालिका पुरै पर्छ, रूपा गाउँपालिका अन्तिम चरणमा पुगेको छ, अन्तिम निर्णय भइसकेको छैन, हाम्रो क्षेत्र अन्तर्गत चाहिँ वडा नम्बर 29 चाहिँ महानगर निर्णय गरिसक्यो, बाँकी वडाहरूको काम 98% हाराहारी पुरा भएको छ, 2% भनेको निर्णय मात्रै हुन बाँकी छ, यो चाहिँ अब अहिलेको इलेक्सनले पनि अलिकति यसलाई चाहिँ गरेको छ, इलेक्सन पछाडि तुरन्तै निर्णय हुन्छ म्याडम, यसमा हामी आशावादी छौँ।
मालपोत कार्यालयको सेवा प्रवाहको क्रममा आएका ती समस्या चुनौतीको समाधान यहाँले कसरी गर्नुभएको छ?
मुख्य समस्या भनेको त जनताले हामी कर्मचारीहरूप्रति हाम्रो अड्डाप्रति हेर्ने दृष्टिकोण नै नेगेटिभ, यो तिर्न पर्ने एउटा ठुलो चुनौती छ, तिर्न सकियो भने सबै समाधान त्यहीँ छ भन्छु म। हाम्रै मालपोतमा चाहिँ सायद नेपालमै पहिलोपल्ट होला जस्तो लाग्छ, मैले 13 सेवालाई छुट्टा छुट्टै सर्भिस डिजाइन गरेर, कस्तो डकुमेन्ट चाहिन्छ, कहाँ जाने, कसरी निस्किने, के सेवा लिने, कति डकुमेन्ट चाहिने, कति घन्टामा सेवा पाउने, सेवा नपाए कहाँ उजुरी गर्ने, होइन कसलाई गुनासो गर्ने भन्ने विषयहरू सहितको उच्च स्तरको नागरिक बडा पत्र चाहिँ मैले 12-13 राखेको छु, यो चाहिँ सबै कार्यालयमा छ नि एउटा समस्या छ। अनि अर्को चाहिँ कार्यतको सिफारिसबाट हाम्रो सेवा सुरु हुने भएकोले सिफारिस गर्ने सवालमा सन्दर्भमा पनि कहिलेको अस्पष्ट सिफारिस हुने, घर बाटोको सिफारिसहरू पनि गलत ढङ्गले सिफारिस हुने, यस्ता खालका चाहिँ कामहरू हुन्छन्, त्यो पनि एउटा समस्या छ। त्यसले गर्दा नागरिकले दुःख पाएको छ। सिफारिस गर्दाखेरि कहिलेकाहीँ चाहिँ गलत सिफारिस हुने, कम सिफारिस हुने, अपुरो सिफारिस हुने, त्यो चाहिँ समस्या छ। अब सबभन्दा ठुलो समस्या त के छ भने अहिले भूसेवा भन्छ, हामी लेखापढी भन्छौँ, लेखापढीलाई भूसेवा मार्फत निकालाइज गरियो। यो लेखापढीलाई व्यवस्थित गर्न सरकारले चाहिँ के अवधारणा ल्याएको छ भने स्थानीय तह र ब्याङ्क तथा वित्तीय संस्थाहरूले पनि भूसेवा लिएर चाहिँ उहाँहरूका काम चाहिँ सिधा जनैया पठाउने अथवा भूसेवाको काम चाहिँ सिधै ब्याङ्क वा वित्तीय संस्थाले गर्ने भन्ने चाहिँ एउटा प्रावधान कन्सेप्ट आएको थियो। यस विषयमा चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाहरू त्यति इच्छुक देखिएनन्। स्थानीय तहमा पनि एउटा प्र्याक्टिस भयो, उहाँहरू पनि इच्छुक देखिनु भएन। अहिले काठमाडौँमा हाम्रो सञ्चय कोषले चाहिँ यो सेवा सुरु गरेको छ र यो एकदम प्रभावकारी पनि भएको छ। जस्तै सञ्चय कोषदेखि आउने रोका फुकुवा लगायतका कामहरूको चाहिँ लेखापढी सञ्चय कोषले गर्छ। त्यो लेखापढीलाई प्राविधिक भाषामा भूसेवा भन्छौँ, त्यो सफ्टवेयर सिस्टममा बन्यो भने फार्म भन्छ, त्यो मार्फत भएको छ। अब ब्याङ्क तथा वित्तीय संस्थाले पनि यो भूसेवा लिँदै जाने हो भने चाहिँ हाम्रा सेवा प्रभावका सभामा हुने ढिलासुस्ती, जनताले पाउने झन्झट, यसका नाममा हुने व्यापार सबै घटेर जान्थ्यो भन्ने लाग्छ। अर्को चाहिँ अब हाम्रो लेखापढी साथीहरूलाई पनि प्रविधि मैत्री बनाउन पर्ने देखिन्छ, उहाँहरूलाई पनि स्मार्ट बनाउनु पर्छ। किनभने हाम्रो आएको सेवाग्राही चाहिँ करिब एक घन्टा 10 बजीदेखि 11-12 बजीसम्म त्यही लेखापढीको वरिपरि घुमेर आउँछ, भूसेवाको वरिपरि। उहाँहरूले स्मार्ट सेवा नदिएको कारणले हाम्रो मालबोध चाहिँ कतिपय अवस्थामा जनताले त बुझ्दैन, त्यो भूसेवा हो कि त्यो मालबोध हो कि त्यो अफिस त्यहीदेखि सुरु भयो भन्ने बुझ्छ र त्यो अफिसले ढिलो गरिदियो भन्छ। त्यसकारण हाम्रा चाहिँ लेखापढी साथीहरूलाई पनि अब स्मार्ट हुन चाहिँ जरुरी छ। अर्को समस्या के छ भने हाम्रो चाहिँ यो ठेली व्यवस्थापनको समस्या छ। यो चाहिँ मोठ भन्छ, फामेली भन्छ, यी चाहिँ हाम्रा सबै रेकर्ड सिस्टमहरू हुन्। रेकर्ड सिस्टम चाहिँ अहिले हाम्रो चाहिँ सबै हाम्रो सम्पत्तिको लेखापढी, त्यसको अभिलेख सबै त्यो ठेलीमा हुन्छ। त्यसलाई बाँध्न पर्ने, ओसिलो ठाउँमा राख्न नहुने समस्या छन्। यसतिर ध्यान दिन चाहिँ प्राय मालतर्फ सकेका छैनन्, त्यो पनि अर्को समस्या छ। अनि यसलाई चाहिँ प्रविधि मैत्री बनाएर लाने अर्को समस्या छ भने अर्को चाहिँ हाम्रो सफ्टवेयर सिस्टम छ नि निर्मित भन्ने, कहिलेकाहीँ नचल्दिने रोकिने हुँदाखेरि चाहिँ हामीले कामै रोक्नपर्छ, अफलाइन गर्नु मिल्दैन, अफलाइन गरेको अपारदर्शी मानिन्छ, त्यसमा चाहिँ खेलफड्को हुन सक्छ भनिन्छ। त्यसैले यो सिस्टम रोकियो भने जनताले बुझ्दै बुझ्दैन, जवाब दिनै सकिँदैन, के हो यो तपाईँको सिस्टम, हामीलाई त सेवा दिनुहोस् भन्छ, त्यस क्षमता चाहिँ कमजोर हुँदाखेरि यस्तो समस्या पनि आउने गरेको छ।
अब हामी अन्त्य अन्त्यमा आइसकेका छौँ। अन्त्यमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन पक्कै पनि सेवा दिने र सेवा लिने दुवै व्यक्ति चनाखो हुनुपर्ने हुन्छ। अलिकति चनाखो भयो भने सेवा प्रवाह चाहिँ राम्रोसँग हुन सक्छ, चाहे सेवा लिने व्यक्ति होस् चाहे सेवा दिने व्यक्ति होस्। हो यसरी सेवा लिने र सेवा दिने बेलामा केही सुधार गर्नुपर्ने देख्नुहुन्छ?
पक्कै पनि सुधार त निरन्तर प्रक्रिया हो। अब एकपटक गरेको सुधारले सधैँभरि चल्दै चल्दैन। अझ पनि हामीलाई लाग्ने गरेको आक्षेप, कर्मचारी भनेका ढिलो काम गर्छन्, अल्झाउँछन्, आफ्ना मान्छेको मात्रै काम गर्छन्, सामान्य नागरिकको काम चाहिँ सधैँभरि ढिला हुन्छ भन्ने जुन चाहिँ आरोप छ, यसलाई तिर्नलाई हामीले केही न केही सुधार गर्नै पर्छ। सुधारको यात्रा चाहिँ भूसेवाबाटै सुरु गर्नुपर्छ। भूसेवाको विकल्प के हो, भूसेवालाई व्यवस्थित गर्न के हार्नुपर्छ भन्ने विषयमा हामीले ध्यान दिन जरुरी छ भने अर्कोतिर सेवाग्राही हाम्रो अड्डामा छिरिसकेपछि उहाँहरूलाई विश्वस्त ढङ्गले पारदर्शी ढङ्गले छिटो छरितो सेवा दिन चाहिँ हामीले चाहिँ पल बदमी गर्नुपर्छ। अनि अर्को चाहिँ प्रविधिसँग सेवाग्राहीलाई जोड्न सक्नुपर्छ। जस्तो हाम्रोमा आएको चाहिँ राजस्व तिर्नुपर्छ। राजस्व चाहिँ अहिले चाहिँ ब्याङ्किङ प्रणाली मार्फत चाहिँ देशैभरि चाहिँ तिर्ने गरिएको छ, क्यासलेस गरिएको छ। अब यसलाई चाहिँ के त मान्छेले चाहिँ सिधै फोन पे मार्फत तिर्न चाहन्छ, ई सेवा मार्फत तिर्न चाहन्छ, यो यात्रामा पनि हामीले चाहिँ सिधै चाहिँ जानुपर्ने देखिन्छ। अरू कुरा चाहिँ हाम्रा कर्मचारीहरूको क्षमता विकास गर्ने, हाम्रा श्रेष्ठहरूलाई चाहिँ भण्डारणको पक्षमा सुधार गर्ने पनि चाहिँ अर्को सुधारको पाटो हो भने अर्को चाहिँ आत्मअनुशासन सबभन्दा ठुलो कुरा हो। कर्मचारीमा एउटा नैतिक शिक्षा पनि जरुरी देखिन्छ। आफै भित्र मनदेखि एउटा चाहिँ कर्मचारी नसुध्रिएसम्म म जनतासँग चाहिँ पारदर्शी रूपमा काम गर्छु, कुनै चाहिँ एक्स्ट्रा केही काम गर्दिनँ, जनताको सेवा मेरो मूल धर्म हो भन्ने चाहिँ एउटा नैतिक शिक्षाको पाठ पढाउन पनि जरुरी छ भन्ने मलाई लाग्छ। अनि अर्को चाहिँ हाम्रो चाहिँ आफ्नै बिल्डिङ छैन, हाम्रो आफ्नै समस्या हो है। भाडाको घरमा बस्छौँ, भाडाको घरमा बस्दाखेरि चाहिँ हामीले भने अनुसार सर्भिस डिजाइन गरेर सर्भिस दिन सकिएको छैन। किनभने यो जस्तो घर छ त्यस्तै घरबाट सेवा दिनु परेको छ। अब हामी आफ्नै बिल्डिङ हुने हो भने हामीले सोचे अनुसारको, राज्यले अपेक्षा गरे अनुसारको, नागरिकले अपेक्षा गरे अनुसारको सेवा प्रवाह गर्न चाहिँ सकिन्छ भन्ने लाग्छ।
आफ्नो अमूल्य समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो मालपोत कार्यालय लेखनाथ कास्कीका मालपोत अधिकृत नारायण प्रसाद ढकाल। आदरणीय श्रोता, आजको कार्यक्रम भूमि प्रशासनमा प्रविधि र सुशासनको समय सकिएको छ। यसै महिनाको चौथो शुक्रबार बिहान 8:15 बजे आउने नै छौ। त्यतिन्जेलसम्मका लागि प्रविधि संयोजनमा मिनर्भा बज्राचार्यको साथमा मुकुन्द भण्डारी र म रुक्मिणी पोखरेल बिदा हुन्छौ। नमस्कार।